سرسبز اس گلزار کے یہ پھول ہے عطار کے مردہ دلوں کو دے جلا ہادی ہے طلبگار کے
الحمدللہ رب العالمین والصلاة والسلام علی خاتم النبیین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک و صحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک و صحابک یا نور اللہ.
السلام علیکم.
وعلیکم السلام.
میرا نام شاہ فیصل میمن ہے, کپڑے کا کام کرتا ہوں میں طارق روڈ پہ. آج الحمدللہ میری خواہش پوری ہو گئی آپ سے ڈائریکٹ بات کرنے کی, اللہ کا شکر ہے
الحمدللہ.
اچھا بابا, میرے دو سوال تھے. ایک تو یہ جو ہمارے چکن کا کاروبار کرتے ہیں مرغی والے حضرات, تو میں نے کافی دفعہ دیکھا ہے کہ انہوں نے لڑکے رکھے ہوتے ہیں, شروع پہلے ہی وہ کاٹ کے رکھ لیتے ہیں مرغی کو ذبح کر کے. پھر ایک دو سے میں نے پوچھا تو وہ اللہ اکبر کو اللہ اکبر پڑھتے ہیں. اچھا بات کرتے ہیں تو ان کو برا بھی محسوس ہوتا ہے کہ یار آپ ہی مسلمان ہیں کہ ہم مسلمان نہیں ہیں, بچپن سے پڑھتے ہوئے آ رہے ہیں. تو کیا اس میں فرق پڑتا ہے حرام حلال کا, اگر الفاظ میں فرق پڑ جائے؟
واو پڑھتے ہیں
جی جی, کیونکہ زیادہ تر لوگ ہمارے چکن استعمال کرتے ہیں عوام.
جی ہاں جی,
اور کٹی ہوئی پہلے سے بھی پڑی ہوتی ہے, بعد میں بھی کٹواتے ہیں تو وہ الفاظ صحیح استعمال نہیں ہوتے, بہت سے لوگوں کو میں نے یہ نوٹ کیا ہے. اچھا کہنے کے لیے ہم عام لوگ جاتے ہیں تو برا لگتا ہے. میری یہ گزارش ہے کہ اگر دعوت اسلامی کچھ اس پہ کام کرے کہ جا کے انہیں سمجھائے تو شاید فرق پڑے انشاءاللہ.
آپ نے پتا لڑائی کرتے ہیں جاتے ہیں,
مطلب برا لگتا ہے انہیں.
یہ تو مولانا ہمارے دعوت اسلامی جائیں ان سے بھی لڑیں گے, یہ ہم بچپن سے ایسا کرتے ہیں. خیر اب آپ کی بات درست ہے کہ جو ایسا کرتا ہو, جس کو پتا ہے ایسا کرتا ہے یعنی غلط کرتا ہے. ابھی تو یہ کہ یہ غیر واضح ہے کہ ہو سکتا ہے ہماری سمجھنے میں سننے میں بھی فرق آتا ہو, اور وہ بھی اپنی صحیح جگہ پر لڑ رہا ہو کہ میں یار صحیح تو پڑھتا ہوں, آپ کو سننے میں غلط آیا ہے, یہ بھی ایک پوسیبلٹی ہے. تو اگر کوئی غلط کر رہا اور یہ ہر زن غالب ہے کہ اس کو سمجھائیں گے کہ مان جائے گا, پھر تو اگر برائی وہ کر رہا ہے تو اس کو سمجھانا واجب ہو جائے گا. تو اب اس میں تو وہ کیٹرنگ والے جمع ہوئے تھے, اس سے خطرناک بات بتائی تھی. دعوت ہیں تو آپ کھاتے ہی سب ہے نا, فرائی چکن اور کیا نہیں کھاتے. وہ بتا رہے تھے کیٹرنگ والے کہ وہ مرغیاں لینے جاتے ہیں, ان کو آرڈر دیتے, کبھی ہم دیکھتے بھی ہیں منہ میں پان یا گٹکا دبایا ہوا ہے, تو ہم اس کو بسم اللہ بولتے بھی ہیں کہ بسم اللہ پڑھو, لیکن یوں کر رہے ہوتے. تو اب یہ کہ اس طرح کے اکے دکے واقعات سے ہم یعنی کہ ساری مرغیوں کو حرام تو نہیں کہہ سکتے نا, یہ ساری مرغیاں بھرا میں کرتے ہیں باہر ملکوں میں, تو اس سے بھی زیادہ تماشے بنے ہوئے ہیں.
اچھا حضرت, دوسرا سوال میرا یہ تھا کہ یہ جو مسجدوں میں بھی اور عام شارع پہ بھی یہ مافیا ہے فقیروں کا, گاڑیوں پہ بھی نوک کرتے ہیں, ایک ذہنی اذیت بھی ہوتی ہے کبھی انسان کی سوچ میں ہو تو دل یہ بھی ہوتا ہے ان کو دھتکار دیا تو پھر اللہ کی اس میں آ جائیں گے, تو اس کے لیے کیا شرع حکم ہے دینا چاہیے عام مافیا کو؟
جیسے پتا ہے کہ یہ پروفیشنل بھکاری ہے اس کو تو دینا جائز نہیں ہے, دیں گے تو گناہ گار ہوں گے, کیونکہ یہ گناہ کر رہا ہے, ہم اس کو گناہ میں مدد کر رہے ہیں دے کر. تو عام طور پہ یہ جو روڈوں پہ ایک کپڑا ہوتا ہے اس سے یہ یوں صاف کریں گے, پھر اپنی مزدوری مانگیں گے, تو یہ بس ہے مطلب یہ. ان کو دیوا ہی نہیں ویسے, ان کو ہم دینا بند کر دیں گے نا تو یہ پھر محنت مزدوری کی طرف آئیں گے. یہ ایسے ڈراما باز ہوتے ہیں. جو کہ میرا ایک بڑا دلچسپ واقعہ, بہت پرانی بات ہے, آج سے کوئی 30-35 سال تو ہو گئے ہوں گے شاید اس وقت. اب میں چندہ دینے نکل جاتا تھا رمضانوں میں دعوت اسلامی کے لیے, اس سے پہلے بھی انجمن منائی تھی اس کے لیے, تو اب یہ دعوت اسلامی کا دور تھا شاید, یہ شروع ہو چکی تھی شاید. ایک دکان پر بیٹھا ہوا تھا میں اور میرا دوست تھا, تو وہ دوست وہ سمجھدار تھا ویسے, تو ایک آیا کر کے بڑی مسکین صورت کر کے, तो मेरा दोस्त जो था ना, क्योंकि हमारी इस तरह की गुफ्तगू होती थी, बोले यार ही तो सोचो लगे तो मैंने छूटते कहा, अबे कमा के खा कमा के खा। नौजवान था गया वो, उसको हंसी छूटी वो भिखारी को। कभी रोनी सूरत बना के अभी तो कह रहे हो, हंसता हुआ भाग गया, मेरा दोस्त मुझे देखता रह गया। तो यह है तो माफिया तो इसमें है, मतलब ये रमजानों में सारे हकदार बनते हैं, रमजानों में बीमार होते हैं ये, रमजानों में इनके एक्सरे निकलते हैं, मस्जिद में एक्सरे लेकर खड़े होंगे, दवाओं की लिस्ट लेकर खड़े होंगे। अब ये सारी ये कराइन क्या बताते हैं, और इतना बेहतरीन वो खिताब कर रहे होते हैं। जो हकदार होगा वाकई, जिसकी माँ कैंसर में पड़ी है, खुद मरीज है ये, वो तो इसको तो बेचारे को मतलब आवाज नहीं निकलेगी, रोएगा वो तो। ये तो तड़फड़ यानी बिल्कुल रटे पिटे जुमले इनके बोल रहे होते हैं, ये रमजानों में बहुत निकलते हैं, इधर उधर से सिमट के आ जाते हैं, मुसलमान गैर मुस्लिम हर तरह के ही होते हैं, मिक्स होते हैं इनमें, इनको तो ना दे भाई, समझ में यही आता है। इन सब अपने बेहतर ये कि आप पड़ोसी में नजर करें, निकल आएंगे सफेद पोश उनको दे, रिश्तेदारों में नजर दौड़ाएं, एक से एक सफेद पोश निकलेंगे आप उनको दे। अब ज़कात है फिर तो इसके हकदार देखना पड़ेगा, कि वो ज़कात का हकदार पूछना नहीं है कि आप ज़कात लोगे, तो अगर दिमाग होगा माले मुफ्तिले बेरहम वाला तो हाँ बोलेगा, लेकिन अपनी हो फिर इसको कहने की जरूरत नहीं है कि ये ज़कात है। अब गिफ्ट के कर भी ज़कात दे सकते हैं, ये गिफ्ट है ईदी है, जबकि वो हो ज़कात का हकदार।
वह देने का रुझान यहाँ तक है कि ये जो कार वाले हमारे एक तादाद होती है, जिनकी कार के नीचे जो है ना वहाँ बाकायदा चिल्लर रखा ही इसलिए जाता है कि टक टक करेगा चिल्लर दे देंगे, नोट नहीं देंगे चिल्लर रखते हैं। अच्छा फिर ये बातों का डर इस चीज़ से लगता है, जैसे उन्होंने कहा ना कि नीडियो ने बदुआ डीडी ने क्या गड्डी वड़ी ठुकाई हुई था,
नहीं झाड़ना तो नहीं है ना, लिफ्ट ही नहीं करा, नहीं जवाब नहीं देना, यही झाड़ा भाई नहीं है ना, कि लूले लंगड़े बन के आते हैं, आगे चल के आप देखो ये जब कोई नहीं देख रहा बिल्कुल सेट होकर जा रहे हैं, यूं हाथ रखेंगे बड़ी टेक्निक से हाथ रखते हैं कि आप हम नहीं रख सकते, वो रखेंगे ऐसे हाथ, फिर इस पर कुछ तेल वगैरह मलते हैं, ये मरम लगाया हुआ है। अच्छा बाज होते हैं बिल्कुल सब जला हुआ होता है इनका, ये वो बेचारे बदनसीब होते हैं जिनको अगवा करके नहीं उठा जाते, इनको फिर जला देते हैं लोग, बच्चों का ये माफिया इनको ये देते हैं। मैंने देखा है कि इसको डाल दिया कहीं, गाड़ी होती है लकड़े की बाकायदा, उसको डाल दिया कटोरा रख दिया, वो बेचारा बोल तो सकता नहीं, जला हुआ है सारा, बस कुछ एक्शन कर रहा होता है, वही डाल रहा होता है, वो बाहर दूर से उसको देख रहा होता मुस्टन डाटा कट्टा कि इसके पैसे को उठा के ना ले जाए, सब फिर आएगा उठाएगा सेट करेगा, ये सब एक माफिया ही है, तो ये सबको तो ना दे भाई ना।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू।
व अलैकुम अस्सलाम व रहमतुल्लाह।
मेरा नाम अब्दुल कादर नूरानी है। जैसे कोई बहुत करीबी रिश्तेदार है, उसकी हमने हेल्प कर दी, कोई रिक्शा दिला दिया या कोई ठिया लगा दिया, पैमान माल भरवा दिया उसको, फिर पता चला 6 महीने बाद दोबारा खाली याद हो के दोबारा गले पड़ गया कि भाई ये सब फारिग हो गया अब क्या करें, तो उसकी बार बार हेल्प करनी चाहिए या नहीं करनी चाहिए?
तो दिए जाए और क्या,
मैंने अभी
सुना, अब अगर उसको पता चल जाएगा कि भरपूर मजमे में मेरे बारे में सवाल हुआ है तो फिर एक ही होगा ना, वो करीबी रिश्तेदार आपके दोस्तदार ज्यादा होंगे यहाँ।
हुजूर मैंने आपसे एक बात सुनी है, चंद एक दफा हजरत ने फरमाया, मेमनी में हम बात जैसे करें ना, डी ने मुड़ी ने ना नाड़े
वासे फ्री ना ना,
हाँ डी ने पी वासे फ्री ने ना नाड़े, वो इस बार ये इतनी खूबसूरत बात है, मैंने चंद से बयान किए इसी तरह की, कुछ मुझे भी इंडिविजुअली इनफरादी तौर पर बाजों ने शिकायतें की हैं यार पाँ हम देते हैं और यूं यूं कर देते हैं, तो मैंने वहाँ ये आपका इसी तरह का मदनी फूल कोट किया है, तो वो उनकी तो मुझे लगता है शायद किसी की तो समझ में आया था क्या ये,
वो दिल जलता रहेगा। अब अगर मैं ये कहूँ कि वो 6 महीने बाद आकर खड़ा हो गया, अगर आप इसको देते हैं तो सवाब मिलेगा या गुनाह मिलेगा, क्या मिलेगा अगर नियत होगी तो ये आपने इसको इसने आपको सवाब कमाने का मौका दिया है,
नो हर 6-6 महीने दे ही रहा है। आओ दिए जाओ लिए जाओ दिए जाओ लिए जाओ,
अपनी औलाद नुकसान करती है, उठा के फेंक तो नहीं देते,
आई जवाब
समझाते भी रहे, समझाते भी रहे कि यार ऐसा تھوڑا خیال رکھو. اب دیکھو اب مت آنا میرے پاس, اگر آپ اس سے فری ہیں تو یوں کر کے تاکہ وہ اس کی عادت بھی خراب نہ ہو. عادت تو خراب ہوتی ہے بازوں کی, وہ لیتے رہتے نہ نہ کرتے رہتے لیتے رہتے.
میرا نام زبیر چھایا ہے, میں یہ تین چیزوں کے بارے میں آپ سے کچھ سننا چاہتا ہوں, زکوٰۃ, صدقہ اور خیرات. زکوٰۃ کے بارے میں بالکل میں کلیئر ہوں کس نے نکالنی ہے کتنی نکالنی ہے, لیکن جیسے آپ نے کہا کہ جس کو ہم دے رہے ہیں اس سے ہمیں پوچھنا نہیں چاہیے اور اس کا اقرار کا انتظار نہیں کرنا چاہیے یا اس کی حامی کا انتظار نہیں کرنا چاہیے. اب یہ اس چیز کا تعین کرنا بہت مشکل ہو جاتا ہے کہ کیا یہ زکوٰۃ کا حقدار ہے یا نہیں, اور اس میں بہت سی مرتبہ بہت سے لوگ بتاتے ہیں کہ نہیں ہے یہ حقدار. یہ ایک بڑا ایک کنفیوژن ہے, اس پہ میں آپ سے کچھ سننا چاہوں گا. دوسرا صدقہ اور خیرات, کیا صدقہ اور خیرات ایک چیز ہے یا یہ دونوں الگ الگ ہیں؟ کیونکہ انگلش میں تو ہم کہتے ہیں اس کو اپنے چیریٹی, ٹھیک ہے. اب صدقے کے بارے میں ہم نے جو سنا ہے اپنے بزرگوں سے بڑوں سے وہ یہ ہے کہ صدقہ کرو بلا ٹلتی ہے, مصیبت دور ہوتی ہے اور بہت ساری چیزوں میں بہتری ہوتی ہے.
صدقہ رد بلا.
یس, صدقہ رد بلا ایک چیز ہے, خیرات. اور ان دونوں کا, صدقہ اور خیرات اگر الگ الگ چیز ہے تو اس کا طریقہ کار کیا ہے ادا کرنے کا, کون حقدار ہے اور اس کا بیسٹ طریقہ کیا ہے, اس میں میری تھوڑی رہنمائی فرمائیں.
ایک صورت تو زکوٰۃ کا حقدار ہونے کی یہ ہے کہ پتا ہو کہ یہ زکوٰۃ کا حقدار ہے. ایک تو صورت یہ ہے, پتا ہے کہ وہ حقدار ہے, صاحب نصاب نہیں ہے, یا اگر اس کے پاس رقم ہے تو اس کے قرضے میں ڈوبا ہوا وہ, اگر قرضہ ادا کرتا ہے تو اب یہ صاحب نصاب رہتا نہیں ہے. تو اب یہ کہ ہمارے پاس ایسا ہے کہ یہ پتہ نہیں چلتا کہ یہ حقدار ہے یا نہیں, بظاہر غریب بھی لگ رہا ہے تو, لیکن غریبوں کے پاس بھی بعض وقت کچھ نہ کچھ ہوتا ہے. تو اس میں ایسے موقع پر وہ تحری کی جاتی ہے, نہ غور کرے کہ یہ حقدار ہے کہ نہیں. اگر دل جمتا ہے کہ حقدار ہے تو اس کو دے دے, اور بعد میں پتا چلا کہ تو حقدار نہیں تھا, زکوٰۃ ہو گئی. بعد میں پتا چلا کہ نہیں تھا, لیکن آپ نے غور کر کے سوچ کر کے آپ کا ذہن بنا کہ یہ ہے تو حقدار, دے دیا. نہ غور کرنا شرط ہے اس کام کے لیے کہ جب پتا چلا کہ نہیں تھا حقدار تو زکوٰۃ ہو گئی. اچھا, اب آپ نے سوچے سمجھے بغیر دے دیا, یہ لگتا ہے ہوئے گا, دے دیا, اور بعد میں پتا چلا کہ تو زکوٰۃ کا حقدار نہیں تھا, اب زکوٰۃ نہیں ہوگی. یہ تحری نہیں کی نا, غور نہیں کیا. یا دوسرا یہ کہ صدقہ یہ عربی لفظ ہے, خیرات ہمارے یہاں یوں, خیرات عربی میں یوں ہے کہ خیر, خیر کی جمع خیرات, خیر معنی بلائی, خیرات معنی بلائیاں, لیکن یہاں مراد یہ نہیں ہے. صدقہ کا اردو ترجمہ ہے خیرات. یہ جو عام طور پہ جو غریبوں کو ہم دیتے ہیں نا, یہ خیرات کہلاتی ہے. صدقہ بھی اس کو کہہ سکتے ہیں.
یہ گھر میں بھی بعض اوقات ہوتا ہے کہ اصل صدقہ یہ جو گھر والوں پہ خرچ کیا جائے. اب وہ جو گھر والے مطلب صدقہ, گھر والے پہ صدقہ, تو یہ صدقہ کس معنوں تک؟
صدقہ تو ہمارے یہاں تو جی ایک طبقہ آپ کو اچھا خاصا ملے گا, جیسے صدقہ نکال دو تو کالی مرغی دے گا,
کالی مرغی
یا اٹے میں بیچ میں انڈا اور تیل کی وٹی کٹوری رکھ کے دیں گے, یہ صدقہ نکال دو. پھر ہاتھ لگاؤ تو ساتھ پھراؤ, تو یہ بھی سب ہوتا ہے. صدقے کے لیے نہ کالی مرغی شرط ہے نہ کالا بکرا, یعنی جو بھی ہم نے رائے خدا میں دیا وہ صدقہ ہے. اچھا, اب اپنی اولاد کو ہم نے جو کھلایا پلایا وہ بھی صدقہ ہے, یہاں تک کہ کسی مسلمان کے سامنے مسکرائے یہ بھی صدقہ ہے. مسلمانوں کے راستے میں کوئی چیز تھی تکلیف دے, کانٹے دار شاخ, پتھر, کنکر, وہ ہم نے ہٹا دیا تاکہ مسلمان کو تکلیف نہ ہو, راہ گزرنے والے کو. بعض لوگ گٹر کھلی ہوتی ہے تو ڈھکن یا کوئی رکھ دیتے ہیں, لکڑا پتھر بڑا, یہ سب یہ صدقے میں آتا ہے, یہ بھی صدقہ ہے. صدقے واجب بھی ہوتے ہیں, نفل بھی ہوتے ہیں. تو زکوٰۃ یہ صدقات واجبات میں آتا ہے, فطرہ بھی واجبات میں آئے گا, صدقہ واجبات.
میرا نام فرد صدیق ہے, جوڑیا بازار میں چاول کا چھوٹا سا کاروبار ہے. میرے دو کوشچن ہیں. ایک, روزہ کشائی ماشاءاللہ ہمارے اسلام میں بہت بڑا ثواب کا کام ہے, اگر روزہ کشائی کی جائے روڈز کے اوپر گھروں میں اور پتہ چلے کہ یہاں پہ تو آنے والے 90% لوگ روزہ تھا ہی نہیں, تو اس کے بارے میں آپ کا کیا فرمان ہے؟ دوسرا, جیسا کہ ہمارے دو سال پہلے कोरोना में लोगों के सूरत हाल बहुत ख़राब थी, तो अगर एक बंदा कोशिश करता है कि लोगों को रोज़गार दिया जाए बगैर पैसे के, उनको इन्वेस्टमेंट के बगैर उनको माल दिया जाए कि अगले घरों में जाए और सेल आउट करे, तो वहाँ पे वो पता चले कि 99% लोगों ने पैसे ही वापस नहीं किए और वो बंदे का ट्रस्ट ख़त्म हो जाता है, तो दिल ही नहीं करता कि किसी बंदे पे ट्रस्ट किया जाए। इसके बारे में आपका क्या हुक्म है?
ये जो रोडों पे रोज़ादार के तौर पर जो बांट रहे होते हैं, ये खाली रोडों पर नहीं बांटते, हवाई जहाज में भी पैकेट देते हैं खजूर का मुसलमान पैसेंजरों को। अब मुसाफिर तो वैसे ही रोजे में और रियायत मिल जाती है उसको, कज़ा करने की इजाज़त होती है, लेकिन ये बांटते हैं, तो रोज़ेदार बेरोज़ेदार सब ले रहे होते होंगे। अब ये जो गाड़ियों में गाड़ियाँ निकलती, इनको रोक रोक के ये दे रहे होते हैं, तो इंशाल्लाह देने वाले को सवाब मिलेगा।
फुटपाथों पर जो लगाते हैं इफ्तार का दस्तरखान, इफ्तार की तरकीब लगाते हैं, फिर वहाँ पर लोगों को पता है कि यहाँ पर जाएंगे तो मतलब 200-500 हज़ार का आदमी का खाना यहाँ पर इफ्तार मिल जाएगा, तो जो खिलाने वाले हैं इन्होंने तो एक अच्छी नीयत के साथ ये सारी चीज़ें लगाई हैं, तो उनको तो खिलाने का सवाब मिलेगा।
तो ये कि एक है तो कार्य सवाब समझ में यही आता है, एक रमज़ान की रौनक भी एक ये लोगों का इस तरह रोज़ों में जहन बनेगा, रमज़ान की रौनक नज़र आएगी कि माशाल्लाह, तो गैर मुस्लिम देखेंगे तो इन पर इम्प्रेशन भी पड़ेगा, हर मुसलमान कैसे अच्छे लोग यार, अपने मुसलमानों का रोज़ा रखने में बेचारे दिन भर भूखे प्यासे ठंडे पानी पिला रहे हैं, इनको खाना खिला रहे हैं, तो एक अच्छा
मैसेज तो जाता है,
अच्छा मैसेज जा रहा है।
अब इन्होंने जो दूसरा सवाल किया,
आपने उनको कर्जा दिया, बतौर कर्ज दिया था वापस दे देना मुझे।
जी आप सेल आउट करें और आप अपना कारोबार चलाएं, उसके बाद वापस कर दीजिए,
जब आपका आपके पास आ जाए तो मुझे दे देना,
मुझे दे दीजिएगा,
ठीक है। ये हो गया कर्जा, कर्ज दिया आपने, इसमें तो मेरे ख्याल आपको फायदा ज्यादा है अगर आप सब्र करें तो, खैरात करने से कर्ज देने में सवाब ज्यादा है, 18 गुना ज्यादा है। दूसरा ये तय कर लेना होता है इसमें कि फुला तारीख तक, फिर लिखत पढ़त होती है, लिखत पढ़त करनी चाहिए, और इसका नंबर ये वो सब, एड्रेस, गवाह, ये सब तरकीब हो जाए। खैर तो अब अगर किसी ने, वैसे आपने कुछ भी नहीं किया लेकिन कर्जा दिया और भाई फिक्स हो गया कि फुला टाइम तक आप दे देंगे, तो अब ये उस वक्त जो वक्त चला गया, अब ये जब नहीं देता, जब तक नहीं देगा, रोजाना उतनी रकम आपको खैरात करने का सवाब मिलता रहेगा। यार ये हदीस पाक में बिशारत है, आप ये मायूस काहे को होते हैं, आपकी तो मतलब है कि ऐसी जगह आपके पैसे जमा हो रहे हैं जहाँ गबन नहीं होता, जहाँ कोई चोरी नहीं कर सकता, जहाँ कोई छीन नहीं सकता, डाकू की पहुंच ही नहीं है जहां तक।
यहाँ आला हजरत का भी कोई वाकया मिलता
है, आला हजरत रहमतुल्लाह अलैह ने ये बातें इरशाद फरमाकर, खैर मैंने अपने अंदाज में अर्ज की, हदीस पाक भी है, आला हजरत ने हदीस पाक लिखी है, इरशाद फरमाइए। तो इसके बाद फरमाया कि मैंने भी लोगों को कर्जे दिए हुए हैं इतने इतने, और मैं रोज इतनी खैरात कर नहीं सकता, लेकिन अब मेरे लिए हदीस पाक के मुताबिक इतनी इतनी रोज की खैरात का सवाब। इसलिए दिल बड़ा रखे, अल्लाह की रजा के लिए अब भी दें, चलो 1% तो हकदार तक पहुंचाना। तो आपने जाल फेंका, केकड़े भर गए, सांप दरियाए घुस गए, कुछ का कुछ आ गया, एक ऐसी मछली आई कि मजा आ गया। तो एक नेकी भी अगर कबूल हो गई ना आपकी, आपकी आपके पूरे खानदान की इंशाल्लाह सबका बेड़ा पार हो जाएगा, अल्लाह की रहमत बहुत बड़ी है। तो आप गरीबों की मदद से हाथ ना रोकें, ये लोग बहुत बुरे लोग हैं जो इस तरह करते हैं कि इस तरह बेचारे जो हकदार हैं फिर वो भी रह जाते हैं, आदमी का दिल टूट जाता है, नहीं देना यार, ऐसे ऐसे लोग करते हैं,
मार्केट में ऐसा ही बोला जाता है।
यही क्वेश्चन है कि अब दिल टूट गया है, ट्रस्ट करने को दिल नहीं कर रहा, तो अब हजरत साहब ने बता दिया कि वो आपका लाखों गुना ज्यादा अजर है, यही दिल को उसको
अपने तो यहाँ ही दिल जोड़ने के लिए ना।
एग्जैक्ट,
लेकिन यही बात है, मार्केट में जाकर करते हैं ना तो वो टूटे हुए दिल को एक लात और मार देते, ये थोड़ा बहुत बच गया वही भी तोड़ दे, नहीं करना है, करना ही नहीं चाहिए, मैंने भी छोड़ दिया तू भी छोड़ दे।
नहीं, अब तो ये पीछे नहीं हटेंगे, आका की दुखियारी उम्मत की खिदमत करते रहे, किसकी दुआ से आप चल रहे हैं यार, आपको क्या पता।
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुह।
इसी सवाल का जमनी सवाल है मेरे पास कि अगर ये कर्जा आप कहते हैं कि कोई ना दे तो उसका सवाब मिलता रहेगा, تو اگر ہم نے اس قرضہ معاف کر دیا اس کے اوپر تو پھر وہ ثواب چلتا رہے گا یا رک جائے گا؟
اب تو سارا ثواب تو اب رک گیا نا, کہ قرضہ رہا نہیں نا اس پر, اس حدیث کے تحت سے تو وہ نکل گیا, اور معاف کرنا بھی کار ثواب ہے.
امام اعظم رحمۃ اللہ تعالیٰ علیہ باقصد قرض دیتے تھے اور معاف فرما دیتے تھے,
معاف کر دینا کہ بےچارا آخرت میں پکڑا نہ جائے. لیکن اب وہ تو اگر اس نے جان بوجھ کر لیتے وقت نیت یہی تھی کہ میں دوں گا نہیں, تو اب تو وہ گناہگار تو ہے, تو توبہ اور یہ حق العبد بندے کا حق ہے نا, ان سے رجوع تو کرنا ہی پڑے گا ان کو, تو ان کے معاف کرنے سے بھی ان کو یہ سارا معاف کیسے ہوگا اس کو تو پتہ بھی نہیں چلے گا. اور یہ بھی ہوتا ہے کہ بعض اوقات ہمیں لگتا ہے کہ یہ کھا گیا, لیکن یہ کہ بعض اوقات وہ خود کرائسس میں آ گیا ہوتا ہے کہ وہ بھرنے جیسا ہوتا نہیں ہے, اس لیے منہ چھپاتا ہے کہ میں اگر جاؤں گا شریف بن کر معافی مانگنے تو یہ کہیں مجھے پولیس کے ہاتھ میں نہ دے دے, یہ بھی ہوتا ہوگا.
لفظ کھا گیا
یہ
لفظ کہاں پر لگے گا؟
بہت بہت ہیوی ہے. میں تو یہ کہتا ہوں کہ 100 سال تک بھی قرضہ ادا نہیں کیا, ہم یہ نہیں کہہ سکتے یہ کھا گیا, بےچارا مجبور ہو گیا ہوگا, نہیں بھر سکا, کھا گیا, یہ تہمت ہے, تہمت بہت بڑا گناہ ہے, غیبت سے بھی بڑا گناہ ہے تہمت. کہ اللہ پاک جو تہمت لگانے والے جو ہیں, تہمت لگانے والے کو اللہ پاک جہنم میں ایسی جگہ پہ رکھے گا جہاں جہنمیوں کی پیپ بہ رہی ہے, جہنم کی پیپ, اور اس وقت تک رکھے گا جب تک وہ اپنے اس گناہ سے نکل نہ آئے. تو یہ تہمت تو ہماری بات بات پہ تہمتیں ہوتی ہیں. کھا گیا کہنے کے لیے تو سولڈ دلیل چاہیے, یا تو یہ خود کہہ دے کہ بعض لوگ کہہ دیتے ہیں جا غسل کر لے, بس میں کھا گیا, جا کھا جاتا ہوں, نہیں دیتا, جا کیا کر لے گا, اس طرح کی باتیں کر کے بعض لوگ قبول کر لیتے کہ میں کھا گیا ہوں. یا تو یہ قبول کر لے یا کوئی بھی, اب ویسے پتہ نہیں چلتا کہ وہ کھا گیا. بعض لوگ تو بولتے ہیں کہ دے دوں گا یار, آئندہ دے دوں گا, اب یار میں دے دوں گا, میری نیت صاف ہے. اب اس کو آپ کیسے بولیں کھا گیا؟ آپ یہی بولیں گے یار روزانہ یار یہ ٹہلاتا رہتا ہے, ٹھیک ہے, لیکن کھا گیا تو نہیں کہہ سکتے اس کو. تہمت یعنی کسی پر ایسی برائی تھوپ دینا سامنے یا پیچھے سے جو اس میں نہ ہو, یہ تہمت ہے. مثلا یہ پیسے کھا جاتا ہے لوگوں کے اور وہ ایسا نہیں ہے, یعنی جھوٹا, مطلب تو یہ جھوٹا الزام بھی کہہ سکتے ہیں اس کو, اور وہ نہیں کھاتا تو اب یہ تہمت ہے, یار یہ جھوٹ بول رہا ہے. اب آپ نے اپنی قیاس سے بول دیا یہ جھوٹ بول رہا ہے اور وہ جھوٹ بیچارہ بول نہیں رہا ہے, یہ بھی تہمت ہوئی.
حضرت میرا سوال آپ سے, کاروباروں میں آج کل جو اگر ہمیں سرکاری محکموں سے کام پڑتا ہے تو رشوت کا جو ٹرینڈ ہے وہ اتنا زیادہ ہو گیا ہے کہ اس کے بغیر ہمارے جائز کام بھی نہیں نکلتے. تو ایک تو پہلا سوال تو یہ ہے کہ جو رشوتیں اپنے سرکاری محکموں سے اپنے کام جائز کام کروانے کے لیے اگر رشوت دینی پڑتی ہے تو اس کے لیے آپ کی کیا رائے ہے, اور دوسرا یہ کہ اب یہ جو ٹرینڈ ہے یہ بڑھ کے پرائیویٹ کمپنیز تک اتنا آ گیا ہے کہ پرائیویٹ کمپنی سے بھی اگر آپ کو کام کرنا ہے تو وہ گفٹ کی صورت میں کوئی نہ کوئی چیز ایکسپیکٹ کرتے ہیں, یا کوئی نہ کوئی ایسی ڈائریکٹلی کیش کی فارم میں کوئی چیز ایکسپیکٹ کرتے ہیں, تو کام پکڑنے کے لیے اگر ہمیں کبھی دینا پڑے تو اس کے حوالے سے کیا اس میں ایک شرعی حیثیت ہوگی اس چیز کی؟
تھوڑا کم مالدار رہے آدمی, کم مالدار رہے اور حلال کا رہے, اور ذرا اس طرح رشوت کا دروازہ کیسے کھول دیا, رشوت دو. گورنمنٹ کے کام ہر فیلڈ میں, یہ ڈاکٹر ہیں, ڈاکٹروں کو بھی مطلب یہ کہ بھائی اتنی دوائیں بیچ دو تو یہ ریٹرن ٹکٹ, اے سی لگوا دیں گے, مینٹیننس کروا دیں گے, اتنا کمیشن دیں گے, یہ ڈاکٹر بھی دوائیں لکھیں گے, ضرورت ہو نہ اس کی کمپنی کی لکھیں گے, ڈاکٹر کو پتا ہے کہ فلاں کمپنی کی اچھی ہے لیکن کمیشن یہ دے رہا ہے, یہ اچھی ہے یہ لے لو. اچھا, اور پھر لیبورٹریوں سے ان کے الگ سلسلے, تو ٹیسٹ ضرورت ہی نہیں ہے, ٹیسٹ لکھ دیں گے, یہ ٹیسٹ کروا لو, وہ ٹیسٹ کروا لو, یہ ایکس رے کروا لو, سب پہ کمیشن بندے ہوتے ہیں, یہ ساری رشوتیں ہوتی ہیں. اور مطلب ہے یہ ہر ڈاکٹر ایسا نہیں کرتا ہوگا لیکن دنیا دیکھی بھالی یہ سب ہو رہا ہے. اب یار کون سی یعنی کہ آپ نہیں دیں گے تو بھوکے مر جائیں گے, ان کو رشوتیں, یا گورنمنٹ سے آپ کا کاروبار ختم ہو جائے گا تو کون سا مسئلہ کھڑا ہو جائے گا, کھائیں گے اتنا ہی جتنا پیٹ ہے, پہنیں گے اتنا ہی جتنا تن ہے, اپنے اولاد کو سب کو کیوں ہم حلال نہ کھلائیں, थोड़ा कम दो निवाले कम से, निवाले भी कम नहीं है, अभी इतने सारी रकम जमा की है, आप क्या करेंगे आप। एक बार मुझे शायद कुछ 70-80 साल के बुजुर्ग थे, बूढ़े थे बिल्कुल, मेरी ये रकम फंसी है मेरी, बस मिल जाए, मेरे तो मुंह से निकल गया कि बाबा अगर आपको मिल गई आप यार करोगे क्या इसको। पुरानी बात बता रहा हूँ, अब क्या करोगे इसको। तो आदमी दिल बड़ा रखे, अरे लाओ 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 हर वक्त, मतलब यानी हम लोग क्या इस वजह से गुनाह बहुत करते हैं, और इस दौर में मालदार बनने के लिए बड़ा मुश्किल है कि आदमी 100% हलाल जरिए से, हलाल माल के जरिए मालदार बने। ये आप मुझसे ज्यादा जानते होते हैं कि वाकई बहुत दुश्वार है, इसलिए मतलब अब मैं जो कहना चाहता हूँ समझ गए होंगे। हलाल जो है ना, ये भी हलाल पर कयामत के दिन हिसाब है, हलाल पर हिसाब है, जितना हलाल ज्यादा इतना हिसाब ज्यादा, हराम पर हिसाब नहीं है, हराम पर सीधा अजाब है। हे हराम, अब इसका हिसाब क्या, ये इसका उसूल कितना, मतलब यानी कि ये रिस्की गेन है। आज हम मुस्कुरा रहे हैं, जिंदा हैं, हो सकता है कि घर पहुंचने से पहले एक्सीडेंट हो जाए रास्ते में, हार्ट फेल बैठे बैठे हो जाता है, कुछ भी ना हो तो 100 साल भी जी गए, 125 साल भी जी गए, इससे ज्यादा तो कोई बड़ी बूढ़ियां भी दुआएं देती थी पहले, अब पता नहीं अल्लाह तुझे 125 साल का करे, इससे ज्यादा वो भी दुआएं नहीं देती थी। कि बुढ़ापा भी आसान नहीं है, जिस पर गुजरता है ना बुढ़ापा उसको पता होता है कि कितने 200-100 होते हैं। तो इसलिए मतलब मौत बरहक है, कुल्लू नफसिन ज़ाइक़तुल मौत, हर जानदार ने मौत का मजा चखना है। तो लाओ लाओ लाओ, फिर ये कि ना औलाद की तरबियत है, हमारे पीछे इसने मस्जिद तो बनानी नहीं है, हमने कभी मस्जिद का दरवाजा औलाद तो दिखाया ही नहीं है कि ये हमारे लिए मस्जिद बनाएंगे या हमारे लिए कोई दीनी मदरसा बनाएंगे। ये आपस में लड़ेंगे, ज्यादा दौलत छोड़ी तो ये कोर्ट में खड़े होंगे, ये हो रहा है ना, कोर्ट में जाते ही हैं और फिर बहनों का हक मार लेते हैं, बेटियों का हक मार देंगे, क्या नहीं हो रहा मतलब। इसलिए मतलब ये कि 100% हलाल वही कामयाब है, बाकी एक यानी कि देख है दूध की शरबत की, इसमें एक पेशाब का कतरा गया सारे का ना हो गया काम पूरा। बस ये कि मैं तो यही दरखास्त करूंगा कि सभी से, मुझे अपने से भी, कि हमको सिर्फ अंदर हलाल उतारना है। हलाल के फजाइल इमाम गजाली रहमतुल्लाह ने लिखे हैं कि हलाल का लुकमा मुसलमान जब लेता है तो जब ये इसके पेट में जाता है तो इसके पहले के गुनाह माफ कर दिए जाते हैं। लुकमा हलाल की बड़ी अहमियत है, और आजकल है बड़ा दुश्वार, बहुत दुश्वार हो गया। अल्लाह पाक आफियत दे, हम अगर देखो हमारा जज्बा सही होगा हम कोशिश करेंगे, अल्लाह कामयाब देगा। अस्सायु मिन्नी वल इत्माम मिनल्लाह, कोशिश मेरी तरफ से होगी, तकमील कंप्लीट करना वो अल्लाह की तरफ से होगा। नियत साफ मंजिल आसान, नियत में खतरा झोली में पथरा।
सलमान साबरी नाम है मेरा, मैं आपसे बस एक सवाल करना चाहूंगा। हलाल और हराम एक बहुत बड़ा मसला है हमारी सोसाइटी का, हमें नहीं पता हलाल क्या है हराम क्या है, मालिकों के मुलाजमीन के ऊपर क्या हकूक हैं और मुलाजमीन के क्या हकूक हैं मालिकों के लिए, उसको जरा कुछ बयान कीजिए।
बड़ा टॉपिक है यार ये, बहुत बड़ा टॉपिक है। तो दोनों को ये मसाइल भी सीखने फर्ज है, जिसको मुलाजिम रखना है उसको मुलाजिम रखने के मसाइल जानना जरूरी है, जिसको मुलाजिम होना है उसको मुलाजिम होने के मसाइल जानना जरूरी है। इजारा, इजारे के, अजीर के, मुस्ताजिर के, बाहरी शरीयत में काफ़ी इसके अहकाम लिखे हुए, अब कैसा काम कैसा हो इस तरह की मतलब मुख्तलिफ की सूरतें।
हलाल तरीके से कमाने के 50 मदनी फूल, इसमें सेठ मुलाजिम अजीर मुस्ताजिर ये जो भी हमारा जो टॉपिक होता है, किसको कितना काम करना चाहिए, किसे कितना काम लेना चाहिए, इसकी डिटेल क्या जायज़ है क्या नाजायज़ है, मुलाजिम की तनख्वाह कब नाजायज़ हो जाएगी, उस सेठ को क्या काम लेने की इजाज़त नहीं है, ये तकरीबन तफसील इसके अंदर पॉइंट वाइज लिखी है 1, 2, 3, 4 करके। ये बहुत इंपॉर्टेंट है, अगर आप मक्तबतुल मदीना से कहेंगे तो वो भी वहाँ से हो सकता है शायद आपको मिल जाए, वरना मैंने तो फिलहाल अपने वेबसाइट पर जाकर डाउनलोड किया था, dawoodislami.net पर जाकर आप बुक लाइब्रेरी में जाएँ, फ्री डाउनलोडिंग है, वहाँ पर आप ये लिखें सर्च के अंदर तो ये रिसाला आ जाएगा, उस पर लिखा हुआ फ्री डाउनलोडिंग, फ्री डाउनलोडिंग करें विद इन अ सेकेंड आई थिंक
کہ یہ آپ کے پاس رسالہ فری ڈاؤن لوڈ ہو جائے گا موبائل فون کے اندر، تو یہ آپ اس کو پڑھ لیں گے تو انشاءاللہ بہت ڈیٹیل ہے، امیل سنت نے عطا کیا ہے۔
میں یہ عرض کرنے لگا تھا کہ جس طرح اپنا بیٹا ہے اس کی کمزوریاں ہم چلا لیتے ہیں اور اس پر پھر بھی شفقت کا ہاتھ رکھتے ہیں، اگر سیٹھ ملازم کے ساتھ اسی طرح کا برتاؤ کرے گا نا، ملازم جان دے دے گا۔ ہمارے کیا ہوتا ہے، ملازم کا استحصال کیا جاتا ہے، اس کا خون چوستے ہیں اور اس کو بغیر ڈیوٹی کے علاوہ بھی اس سے کام لیتے ہیں، اور وہ بیچارہ مجبوراً مسکرا کر ہی کر رہا ہوتا ہے، مجبوراً کر رہا ہوتا ہے کہ نہیں کروں گا تو میرے کو نوکری سے نکال دیں گے، حالانکہ وہ اس کا جب اجارے کا ٹائم پورا ہو گیا اب اس سے بل جبر کام نہیں لے سکتے، گناہگار ہوں گے، لیں گے تو، اور یہ نہ بولنے کا حقدار ہے کہ میں جا رہا ہوں، لیکن اب وہ اس کی مزہ لے کو جا رہا ہوں کہ رب بولے جا پھر آنا مت، اب تو گیا نا بےچارا۔ تو اس لیے یہ کہ اپنی اولاد کی طرح اگر اس کے ساتھ حسن سلوک کریں گے نا، پیار دیں گے، شفقت دیں گے، تو یہ بھی آپ کو باپ کی طرح چاہے گا، ورنہ پھر بہت مشکل ہو یہ رہا ہے کہ نوکر اور بیٹے میں زمین آسمان کا فرق رکھا جاتا ہے، اور بہت زیادہ مت اس کے ساتھ بعض جگہ پر بدسلوکی کی جاتی ہے، خوشی کے موقع پر اس کو یہ مانگے اس سے پہلے عیدی مل جائے اور خوش دلی کے ساتھ مل جائے، یہ نہیں کہ اب یار دینا پڑے گا ورنہ یہ پھر باتیں بنائے گا، محبت سے ایک مثال دی، اسی طرح کھانے میں پینے میں اس کو اگر وہ وہاں کھانا کھاتا ہے تو وہی کھانا جو آپ کھاتے ہیں یہ اسی کو دیا جائے، اب یہ نہیں کہ باپ بیٹا الگ کھا رہے ہیں، نوکر الگ، بیٹا آ بیٹا تو بھی ہمارا بیٹا ہے تو بھی کھا، اور ایک نوالا اس کے منہ میں رکھ دیں اپنے ہاتھ سے، آپ دیکھیں پھر یہ کیسی وفاداری کرتا ہے،
سر پر نہیں چڑھ جائے گا،
یہ بھی شیطان کا وسوسہ ہے کہ سر پر چڑھ جائے گا، سر پر نہیں چڑھے گا، یہ قدموں میں رہے گا، کیسے سر پر چڑھے گا، جب ہم اس کو شفقت دیں گے پیار دیں گے تو آخر اس میں بھی تو کوئی حصہ ہے نا، انسان ہے نا آخر یار، جانور کو بھی پیار دو، اب بلی کو شش کرو گے تو بھاگ جائے گی، بچ بچ کر کے بلاؤ گے، اس کو ہاتھ پھراؤ گے تو آپ کے پاؤں سے رگڑ کھا کر آپ کا شکریہ ادا کرے گی، تو جب ایک بلی کتا یہ سب شفقتیں سمجھتے ہیں، یار اچھا خاصا انسان ہے یہ، کیا آپ کی شفقت کو نہیں سمجھتا کہ مجھ سے پیار کرتے ہیں، اور یہ طریقے کتابوں میں دیے ہوئے ہیں، امام غزالی رحمۃ اللہ علیہ نے یاد ہے لکھا ہے کہ کبھی یہ اپنے ہاتھ سے گھی میں نوالا تر کر کے اپنے غلام کے منہ میں رکھ دے اپنے ہاتھ سے، اب وہ غلامی کا دور تو چلا گیا، اس کو نوکر پر ہم نے قیاس کیا کہ اس طرح کبھی ہم شفقت کریں گے پیار دیں گے تو انشاءاللہ سب بہتر ہو جائے گا، اس کو نماز کی بھی ہم تلقین کریں، اس کو اپنے ساتھ جہاں جہاں ممکن ہو نماز کے لیے بھی لے جائیں تو وہ آئے گا، نماز کے لیے آئے گا، نمازی بنے گا، وہ کبھی جائے گا تو آپ کو زندگی بھر یاد رکھے گا کہ یار ایک سیٹھ یہ بھی ملا تھا میرے کو، میں نماز کے لیے لے جاتا تھا، کبھی آج تک ڈانٹا نہیں، پیارے آقا صلی اللہ علیہ وسلم کے پاس حضرت سیدنا انس رضی اللہ عنہ جن کا لقب ہے خادم النبی، مشہور صحابی ہے حضرت انس بن مالک رضی اللہ عنہ، یہ فرماتے ہیں کہ میں 10 سال سرکار صلی اللہ علیہ وسلم کی خدمت میں رہا، کبھی بھی پیارے آقا صلی اللہ علیہ وسلم نے مجھے ڈانٹا نہیں، یہاں تک بھی نہیں فرمایا کہ تم نے یہ کام کیوں نہیں کیا، وہ کام کیوں نہیں کیا، کیسے جانسار صحابی ہے، اگر ہم بھی اچھا سلوک کریں گے تو یہ نہ کر بھلا ہو بھلا، ہم برائی کر کے بولیں کہ یہ بھلا کرے گا تو کبھی نہیں کرے گا، اور سر چڑھ جائے گا تو اس کو ہم مطلب سر پہ چڑھا کے رکھیں گے تو ہی میرا خیال ہے بہتری ہے، لیکن ایسا نہیں کہ جس سے وہ ہمارا بالکل کنڈا کر دے، وہ تو آپ مجھ سے زیادہ سمجھتے ہوتے ہیں، مجھے نوکر اپنے وہ نوکر رکھنے کا کوئی زیادہ تجربہ تو ہے نہیں، اور پہلے جب میں محنت مزدوری کیا کرتا تھا اپنے کام کاج ہوتے تھے اس میں کچھ اجیر رکھتا تھا، لیکن نوکر کا تو مجھے یاد نہیں ہے، جتنا کام کیا اتنی اجرت، اس طرح کا تو یاد آ رہا ہے کہ میں نے کام کیے ہیں، اور خود بھی اجیر رہا ہوں، محنت مزدوری کام بھی کیے میں نے، اور وہ زندگی گزر گئی، تو بہرحال یہ کہ شفقت کرے گا تو سیٹھ یاد رہے گا، ڈانٹ ڈپٹ کرے گا تو بھی یاد رہے گا، لیکن نفرت کے ساتھ یاد رہے گا۔ صلوا على الحبيب صلى الله عليه وسلم محمد
سرسبز اس گلزار کے سب جی پھول ہے عطار کے